सुबह बहार बन के जो आई सदाए दोस्त, एक एक खबर हयात का सामान बन गई। जामे जम, पेशकश रेडियो तेहरान।
अजीज सामेईन, मोहम्मद आले मोहम्मद पर दुरूद व सलाम। आपकी सेहत व सलामती और एक अच्छे दिन की दुआ के साथ प्रोग्राम जामे जम लेकर हाजिर हैं। हुसैन अख्तर का सलाम कबूल कीजिए। पैगम्बर इस्लाम सल्लल्लाहु अलैहि व आलिहि वसल्लम फरमाते हैं, अगर मेरा कोई एक दिन ऐसा गुजर जाए कि जिस दिन मेरे इल्म में कुछ भी इजाफा न हो, तो वो दिन मेरे लिए मुबारक नहीं होगा। सुनते रहिए जामे जम। माँ बाप की सबसे अहम जिम्मेदारी ये है कि वो अपनी औलाद की इस तरीके से परवरिश करें कि वो इल्म व दानिश हासिल करने, किताब पढ़ने और बहस व तहकीक के शैदा बने। उनके घर का माहौल इल्मी होना चाहिए और वो अपने बच्चों को कौल व अमल से मुतालिया करने का शौक दिलाएं। बेहतर ये है कि ये तरीक़ेकार बचपन ही से शुरू कर दिया जाए और बच्चे के स्कूल जाने से पहले उसे इस तर्ज अमल का आदी बनाया जाए। सबसे पहले अपने बच्चों को किताब पढ़कर सुनाएं। छोटे छोटे सादा और काबिल फहम किस्सों और कहानियों की किताबें उन्हें ला कर दें। अगर ये किताबें तस्वीरों वाली हों तो और भी बेहतर है। फिर हर रोज माँ बाप या बड़ी बहन या भाई उस किताब का कुछ हिस्सा छोटे बच्चे को पढ़कर सुनाएं, और अगर उस किताब में तस्वीरें भी हों तो किताब के मतालिब की उन तस्वीरों के साथ तदबीर करके बच्चों को बताएं। फिर उनसे कहा जाए कि इस कहानी का खुलासा बताएं, और अगर इसमें छोटे छोटे शेर भी हों तो उसे वो शेर याद कराए जाएं। अलबत्त इस सिलसिले में जल्दबाजी का मुजाहरा नहीं करना चाहिए। बच्चे की इस्तेदाद और ख्वाहिश के मुताबिक उसे कहानियां पढ़कर सुनाई जाएं, न कि उसकी इस्तेदाद से ज्यादा, क्योंकि अगर उसकी इस्तेदाद और फहम से ज्यादा उस पर ठूंसने की कोशिश की गई तो वो शुरू ही से किताब पढ़ने से बेजार हो जाएगा। यह सिलसिला उस वक्त तक जारी रखा जाए जब तक बच्चा खुद पढ़ना और लिखना सीख नहीं जाता। उसके बाद किताब पढ़ने की जिम्मेदारी खुद बच्चे पर डाल दी जाए। कभी कभी किताब के मुतालिक उसकी राय मालूम की जाए, किताब के मतालिब के बारे में उससे गुफ्तगू की जाए। यह सिलसिला उस वक्त तक जारी रखें जब तक बच्चा खुद ब खुद किताब पढ़ने का आदी न बन जाए। इन मराहिल में वालदेन को चंद बातों का ख्याल रखना जरूरी है। हर बच्चा अलग अलग शख्सियत का मालिक होता है। तमाम अफराद की इस्तेदाद और सलाहियत बराबर नहीं होती। मुख्तलिफ उम्रों में उनमें तब्दीली आती रहती है। लिहाजा माँ बाप पहले अपने बच्चे की इस्तेदाद और जौक को समझें और फिर उसी के मुताबिक उसके लिए किताबें लाएं। चूंकि बच्चे की शख्सियत की तामीर हो रही होती है और किताब उस पर गहरा और अमीक असर छोड़ती है, लिहाजा उसे हर तरह की किताब नहीं देना चाहिए, बल्कि माँ बाप पर लाजिम है कि पहले वो खुद उन किताबों को पढ़ें, उसके मतालिब पर मुतमईन हों, फिर उसे बच्चे के सुपुर्द करें। क्योंकि अगर बच्चे ने कोई खराब व फजूल किताब पढ़ ली तो ये उसकी रूह पर बुरा असर डालेगी, जिससे उसकी सलामती और रूहानी और नफ्सियाती सुकून तबाह व बर्बाद हो जाएगा। और इसी तरह जिंसी कुव्वत को तहरीक देने वाली किताबें भी बच्चों के लिए नुकसानदेह साबित होती हैं। किताब पढ़ने का मकसद सिर्फ वक्त गुजारी नहीं है, बल्कि इसका असल मकसद उसके मतालिब को समझना और उनसे इस्तेफादा करना है। ये बात अहम नहीं कि बच्चा कितनी किताब पढ़ता है, बल्कि अहम यह है कि उसने ये किताब किस तरीके से पढ़ी है। क्या सरसरी तौर पर पढ़कर गुजर गया है या गौर व फिक्र से और समझ कर मुतालिया किया है। माँ बाप को इस सिलसिले में पूरी तवज्जो रखनी चाहिए। बच्चे से कभी कभी किताब के मतालिब के मुतालिक भी सवाल करते रहना चाहिए और उन मतालिब के सही या गलत होने के बारे में भी उसकी राय मालूम करते रहना चाहिए ताकि बेहतरीन नतीजा निकले। بچوں کو کہانیوں اور افسانوں کے علاوہ علمی، اخلاقی اور اجتماعی امور پر مشتمل مفید کتابیں بھی دی جانی چاہیے، تاکہ وہ آہستہ آہستہ گہرے اور ٹھوس علمی مطالب سمجھنے کے لیے آمادگی پیدا کر لے، پھر ہمیشہ علمی کتابیں پڑھنے کے عادی بن جائیں، اور اس طرح معاشرے میں اپنے نام کے ساتھ ساتھ ماں باپ، خاندان، شہر اور اپنے مذہب کا نام بھی روشن کریں گے، اور یہی مقصد حیات ہے۔ اور سامعین، اب پیش ہے ایک سامع کا خط۔ محترم انجم زیدی صاحب بہرائچ یوپی ہندوستان سے تحریر کرتے ہیں کہ پروگرام سن سن کر دل ہمیشہ خوش ہوتا رہتا ہے۔ بزم دوستاں پروگرام تو ہم سب کی دل کی دھڑکن ہے اور ہم سب اس کی جان ہیں۔ پروگرام جام جم اور دین و زندگی سے بہت کچھ سیکھنے کو ملتا ہے اور زندگی کی بہاروں میں نکھار آتا ہے۔ مناسبتی پروگرام بھی اپنی جگہ آپ ہیں، میری جانب سے سبھی کو سلام عرض کریں۔ اور سامعین، محترم انجم زیدی صاحب کے شکریہ کے ساتھ اب پیش ہے ایک داستان۔
کہتے ہیں کہ قدیم زمانے میں ایک باسر شخص رہا کرتا تھا، جو اپنے مقام و منصب سے ناجائز فائدہ اٹھاتا اور لوگوں کو تکلیفیں دیا کرتا تھا۔ شہر میں کوئی بھی اس کے شر سے محفوظ نہیں تھا، اسے لوگوں کو تکلیف پہنچانے میں مزہ آتا تھا، لوگ بھی بیچارے اس کے مقام و منصب کی وجہ سے اس کے خلاف کچھ کہنے کی جرات نہیں کرتے تھے۔ کوئی بھی اس کے کاموں پر اعتراض نہیں کرتا تھا، کیونکہ سبھی جانتے تھے کہ اعتراض کرنے کا کوئی بھی فائدہ نہیں ہے۔ ایک دن پردیسی درویش اس شہر میں کہیں سے آ نکلا۔ درویش بیچارے کو تو اس نابکار شخص کے بارے میں کچھ بھی معلوم نہیں تھا، اور درویش بھی ایسا جس نے کبھی ایک چونٹی بھی نہیں ماری تھی۔ ایک دن قسمت کے مارے اس درویش کا اور اس نابکار شخص کا آمنا سامنا ہو ہی گیا۔ قصہ کچھ یوں ہے کہ حالات سے بے خبر یہ درویش شہر کے بازار میں گھوم رہا تھا کہ اچانک اس نابکار شخص کی نظر درویش پر پڑی۔ درویش کو دیکھ کر اسے بہت خوشی ہوئی، کیونکہ اسے اذیت دینے کا ایک اور موقع مل گیا تھا۔ وہ اپنے آپ سے کہنے لگا، اس شہر میں کوئی بھی میرے شر سے محفوظ نہ رہے، سب کو مجھ سے ڈرنا چاہیے، بلکہ خوف کے مارے لرزنا چاہیے۔ اس موذی شخص نے ایک پتھر اٹھایا اور درویش کے سر پر دے مارا۔ درویش کے سر سے خون بہنے لگا۔ اس نے اپنے خون آلود سر پر ہاتھ رکھا اور کچھ کہنا ہی چاہتا تھا کہ ارد گرد کھڑے لوگوں نے اسے ایسا کرنے سے منع کیا، اور ایک صاحب بولے، تمہاری خیر اسی میں ہے کہ خاموشی سے چلتے بنو، ورنہ اور نقصان اٹھاؤ گے۔ اور پھر کچھ لوگوں نے درویش کو ایک طرف لے جا کر اس نابکار کی پوری کہانی سنا ڈالی۔ درویش بھی سمجھ گیا کہ چپ سادنے کے علاوہ کوئی چارہ نہیں ہے، اور اسے چلتے ہی بنی۔ لیکن اس نے چلتے چلتے وہ پتھر اٹھا کر اپنی جیب میں رکھ لیا جو اس نابکار شخص نے مارا تھا۔ اس موذی شخص نے تعجب سے پوچھا، یہ پتھر تم نے اٹھا کر کیوں رکھ لیا؟ درویش نے کہا، وہ پتھر جو کسی درویش کا سر پھاڑ سکتا ہے، اسے سنبھال کر رکھنا چاہیے، شاید کسی دن کام آ جائے۔ اس بدمعاش شخص نے ایک زوردار کہکہ لگایا اور دل ہی دل میں کہنے لگا، یہ درویش بھی کیسا احمق ہے، یہ پتھر اس کے بھلا کیا کام آئے گا۔ دن رات یوں ہی گزرتے رہے۔ ایک دن ایسا واقعہ پیش آیا جس نے تمام لوگوں کو خوش کر دیا اور انہوں نے سکون کا سانس لیا۔ جی ہاں، دن رات ایک سے نہیں ہوتے، کبھی کے دن بڑے تو کبھی کی راتیں۔ اس ظالم شخص کے ظلم و ستم کے خاتمے کا وقت بھی آن پہنچا۔ قصہ کچھ یوں ہوا کہ اس شخص نے بادشاہ کے سامنے ایک ایسا کام کر دیا جو اسے پسند نہیں آیا، اور اس نے غصے میں آ کر حکم دیا کہ اس شخص کو کنویں میں قید کر دیا جائے۔ اس شخص کو ایک کنویں میں قید کر دیا گیا۔ وہ اس تاریک کنویں میں اپنے اعمال کے سزا بھگت رہا تھا۔ ہر روز اس کے لیے کچھ کھانا اور پانی ایک ڈول میں رکھ کر کنویں میں ڈال دیا جاتا اور وہ اپنے گھر والوں سے دور اس کنویں میں تنہائی کی زندگی گزارنے پر مجبور تھا۔ شہر والے بھی خوش تھے، کچھ دنوں کے لیے ہی سہی اس شخص کی اذیتوں سے نجات ملی، اور دعا کر رہے تھے کہ وہ کبھی اس کنویں سے باہر نہ آ پائے۔ ایک دن وہ بدماش اور موذی شخص اس تاریک کنویں کے تہخانے میں بیٹھا اپنے کرتوتوں کو یاد کر رہا تھا کہ اچانک اوپر سے ایک پتھر اس کے سر پر آ کر لگا، سر پھٹ گیا اور خون بہنے لگا۔ اس نے کنویں کی تاریکی میں ہاتھ چلائے اور پتھر کو تلاش کرنے لگا، اور پھر سر اوپر اٹھایا اور چیخ چیخ کر کہا، میرے سر پر یہ پتھر کس نے مارا ہے اور کیوں مارا ہے؟ اوپر سے کسی کی آواز آئی جو یہ کہہ رہا تھا کہ میں وہ بیچارہ درویش ہوں جس نے پوری عمر کسی چونٹی کو اذیت نہیں دی۔ اس موذی شخص نے تعجب کا اظہار کرتے ہوئے پوچھا، جب تو نے کسی چونٹی کو بھی کبھی اذیت نہیں دی تو پھر میرے سر پر یہ پتھر کیوں مارا ہے؟ درویش نے کہا، یہ وہی پتھر ہے جو تو نے فلاں دن اور فلاں تاریخ کو میرے سر پر مارا تھا۔ اس شخص نے پھر تعجب سے پوچھا، کیسا پتھر، کون سا پتھر؟ مجھے تو یاد نہیں۔ درویش نے کہا، تجھے یاد ہے کہ ایک دن تو نے یہ پتھر میرے سر پر مارا تھا اور میں نے اسے اٹھا کر جیب میں رکھ لیا تھا؟ جس وقت تو نے پوچھا تھا کہ اسے جیب میں کیوں رکھ لیا، تو میں نے کہا تھا کہ وہ پتھر جو کسی بے آزار درویش کا سر پھاڑ دے اسے محفوظ رکھنا چاہیے۔ اب تجھے یاد آیا؟ تب اس آدمی نے کہا، ہاں یاد آیا، بالکل یاد آ گیا، لیکن یہ بتاؤ کہ تم اتنے عرصے کہاں تھے؟ درویش نے کہا، مجھے تیرے مقام و منصب کا خوف تھا، لیکن اب تجھے اس کنویں میں دیکھ رہا ہوں، میں نے تجھ سے ظلم کا بدلہ لے ہی لیا۔
سامعین، اسی کے ساتھ پروگرام جامع جم اپنے اختتام کو پہنچا۔ اجازت دیجیے، خدا حافظ۔